लुकाले लेखेको सुसमाचार
अध्याय 14। एउटा विश्राम दिनमा जब उहाँ फरिसीहरूका एकजना अगुवाको घरमा खान जानुभयो, तिनीहरूले उहाँलाई नजिकबाट हेरिराखेका थिए। हेर, त्यहाँ उहाँको अगाडि छारे रोगबाट ग्रसित एकजना मानिस थियो। यसुले व्यवस्थाका गुरुहरू र फरिसीहरूलाई सोध्नुभयो, विश्राम दिनमा निको पार्नु उचित छ वा छैन? तिनीहरू मौन रहे। त्यसैले यसुले त्यसलाई समातेर निको पार्नुभयो र त्यसलाई पठाइदिनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूमध्ये कसले आफ्नो छोरा अथवा गुरुलाई विश्राम दिन इनारमा खसेको देख्दा तुरुन्तै बाहिर निकाल्दैन र? तिनीहरूले ती कुराहरूको जवाब दिन सकेनन्। जब येशूले ख्याल गर्नुभयो कि कसरी ती निम्तो गरिएकाहरूले आदरको आसन रोजे, तिनीहरूलाई उहाँले एउटा उखान भन्नुभयो, जब तिमीहरूलाई कसैले विवाह भोजमा निम्तो गर्छ, आदरको ठाउँमा नबस, किनकि तिमीभन्दा अझै आदरको मानिसलाई बोलाइएको हुन सक्दछ। जब तिमीहरू दुवैजनालाई निम्तो दिने मानिस आएर तिमीलाई भन्दछ, तपाईँ बसेको यो ठाउँ उहाँका लागि छोडिदिनुहोस् भन्ला, र लाजका साथ तिमीले त्यो ठाउँ छोडेर तल्लो ठाउँमा बस्नुपर्ने हुन्छ। तर जब तिमीलाई निम्तो गरिन्छ, गएर कम महत्त्वको ठाउँमा बस, ताकि तिमीलाई निम्तो दिने मानिस आएर साथी माथिल्लो स्थानमा गएर बस्नुहोस् भनेर भनोस्, तब तिम्रो टेबलमा बस्नेहरूका बिचमा तिम्रो आदर हुनेछ। हरेक जसले आफूलाई उच्च पार्दछ त्यो होच्याइनेछ, अनि जसले आफूलाई होच्याउँछ त्यो उच्च पारिनेछ। उहाँलाई निम्ताउनु भएको मानिसलाई यसुले भन्नुभयो, तिमीले दिवा अथवा रात्रिभोज लाउँदा आफ्ना साथीहरू वा आफ्ना दाजुभाइहरू वा आफ्ना नातेदारहरू वा आफ्ना धनी छिमेकीहरूलाई मात्र निम्तो नदेऊ। त्यसो गर्यौ भने तिनीहरूले पनि तिमीलाई फिर्ता निम्तो दिन सक्नेछन् र यसरी तिम्रो गुण फर्काइदिनेछन्। तर जब तिमीले भोज लाउँछौ, गरिबहरू, लुला लङ्गडाहरू र दृष्टिविहीनहरूलाई बोलाऊ, र तिमी आशिषित हुनेछौ, किनकि तिनीहरूले तिमीलाई तिम्रो गुण फर्काउन सक्दैनन्। किनकि धर्मीहरूको पुनरुत्थान हुँदा तिम्रो गुणको प्रतिफल पाउनेछौ। जब येशूसँगै टेबलमा खान बस्नेहरूमध्ये एकजना जसले यी कुराहरू सुन्यो, उसले उहाँलाई भन्यो, त्यो धन्यको हो जसले परमेश्वरको राज्यमा भोज खानेछ। तर येशूले त्यसलाई भन्नुभयो, एकजना मानिसले ठूलो भोजको आयोजना गरे र धेरैलाई निम्तो दिए। जब भोज तयार भयो, निम्त्याइएकाहरूलाई यसो भन्न उनले आफ्नो नोकरलाई पठाए, आउनुहोस् किनकि सबै कुरा अहिले तयार भइसक्यो। तिनीहरू सबैले उस्तै खालका बहानाहरू बनाउन थाले। पहिलोले भन्यो, मैले भर्खर खेत किनेको छु र मैले गएर त्यो हेर्नुपर्छ, कृपया मलाई माफ गर्नुहोस्। अर्कोले भन्यो, मैले 5 हल गोरु किनेको छु र म तिनीहरूलाई जाँच्न जानुपर्छ, कृपया मलाई माफ गर्नुहोस्। अझ अर्को मानिसले भन्यो, मैले भर्खरै विवाह गरेको छु, त्यसकारण म आउन सक्दिनँ। त्यो नोकर फर्केर आएर आफ्ना मालिकलाई ती कुराहरू सुनाइदियो, अनि त्यस घरका मालिक रिसाए र नोकरलाई भने, छिटो बाहिर गल्ली र सहरका खुल्ला मैदानमा जाऊ र गरिबहरू, लुला लङ्गडाहरू, दृष्टिविहीनहरूलाई यहाँ ल्याऊ। तब नोकरले भन्यो, मालिक, तपाईँको आदेश अनुसार सबै कुरा भयो, तरै पनि त्यहाँ अझै ठाउँ बाँकी छ। मालिकले नोकरलाई भने, सडकहरू र गल्लीहरूमा गएर मानिसहरूलाई भित्र आउन कर लगाऊ र मेरो घर भरिएको होस्। म तिमीलाई भन्दछु, पहिला बोलाइएकाहरू कसैले पनि मेरो भोज चाख्न पाउने छैन। ठूलो भिड उहाँसँग गइराखेको थियो र उहाँ तिनीहरूतिर फर्केर भन्नुभयो, यदि कोही मेरो पछि आउँछ र आफ्नो आमा, बुवा, पत्नी, छोराछोरी, दाजुभाइ र दिदीबहिनी र आफ्नै जीवनलाई समेत घृणा गर्दैन भने ऊ मेरो चेला हुन सक्दैन। जसले आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन, ऊ मेरो चेला हुन सक्दैन। तिमीहरूमध्ये को होला जसले एउटा धरहरा बनाउने इच्छा गर्दछ र पहिला बसेर निर्माण सम्पन्न गर्न सक्ने रुपियाँ पैसा छ कि छैन भनेर हिसाब गर्दैन र? नत्र भने उसले जग बसालिसकेपछि निर्माण सम्पन्न गर्न सकेन भने यसलाई देख्ने सबैले उसको गिल्ला गर्नेछन् र भन्नेछन्, यो मानिसले निर्माण गर्न त सुरु गर्यो तर सिद्ध्याउन सकेन। अथवा त्यो कस्तो राजा हो जसले आफूसँग भएको 10,000 मानिसका साथ अर्को 20,000 मानिस भएको राजासँग युद्ध गर्न सक्छु कि सक्दिनँ भनी पहिला बसेर सल्लाह लिँदैन। यदि युद्ध गर्न सक्दैन भने अर्को सेना टाढा हुँदा नै आफ्ना दूतहरू पठाएर शान्तिको प्रस्ताव राख्न सक्छ। त्यसरी नै तिमीहरूमध्ये कसैले आफूसँग भएको सबै कुरा त्याग्न सक्दैन भने ऊ मेरो चेला हुन सक्दैन। नुन असल हो तर यदि नुनले आफ्नो स्वाद गुमायो भने यसलाई फेरि कसरी नुनिलो बनाउने? यो न त जमिनको लागि न मलको थुप्रोको लागि काम लाग्ने हुन्छ, मानिसहरूले यसलाई फ्याँकिदिन्छन्। जसको सुन्ने कान छ त्यसले सुनोस्।